मंगल 27 अक्टूबर के सैरबीन के साथ शफीना की जामई का सलाम। पाकिस्तान में कल आए जलजले की तबाही का मुकम्मल अंदाजा और इमदादी कामों पर आने वाली लागत का तखमीना लगाने में वक्त दरकार है। NDMA के चेयरमैन ने कहा,
ऐसे एरियाज हैं कि हम पहुंचे नहीं हैं या जो हमारे रडार स्क्रीन पे हैं और उनको हमने कवर करना है।
तफसीलन ये मौजू आलमी खबरों के बाद।
ये BBC उर्दू सर्विस है, शुमाइला खान से खबर सुनिए। पाकिस्तान में कुदरती आफात से निमटने के कौमी इदारे NDMA के ताज़ा तरीन आदाद शुमार के मुताबिक मुल्क भर में जलजले से हलाक होने वाले अफराद की कुल तादाद 248 हो गई है। ताहम सबसे ज़्यादा तबाही सूबह खैबर पख्तूनख्वा में हुई है, जहां 202 अफराद हलाक हुए हैं। हुकाम का कहना है कि इमदादी कार्रवाइयाँ शुरू कर दी गई हैं। तफसील के साथ अब्दुल्ला फारूकी।
NDMA के मुताबिक जलजले से सूबह खैबर पख्तूनख्वा में 202 जबकि KPK से मुतसिल कबायली इलाकों में कुल 30 अफराद हलाक हुए हैं। उनके मुताबिक जलजले से गिलगित बल्तिस्तान में 9, पंजाब में 5 और पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में 2 हलाकतें हुई हैं। मुल्क भर में जलजले से 1650 से ज़्यादा अफराद जख्मी हैं, जिनमें 1450 से ज़्यादा का ताल्लुक सिर्फ सूबह खैबर पख्तूनख्वा से है, जबकि जलजले में सबसे ज़्यादा माली नुकसान भी KPK में ही हुए हैं। दूसरी जानब हुकाम का कहना है कि जलजले से मुतासर इलाकों में मरकजी और सूबाई हुकूमतों की जानिब से इमदादी कार्रवाइयां शुरू कर दी गई हैं।
पाकिस्तान के फलाही इदारे ईदी फाउंडेशन ने भारत के वजीर आजम नरेंद्र मोदी की जानिब से 1 करोड़ रुपए की इमदाद की पेशकश शुक्रिया के साथ कबूल करने से मुआजरत कर ली है। इसी सिलसिले में फैसल ईदी ने मीडिया से बात करते हुए कहा है,
हिंदुस्तान के प्राइम मिनिस्टर नरेंद्र मोदी साहब ने ईदी फाउंडेशन के लिए 1 करोड़ रुपए का ऐलान किया, तो हमें बेइंतहा खुशी हुई। आज हमने फैसला किया है ईदी साहब से मशवरे के बाद कि हम माजरत करते हैं, हम जो है वो उसको पैसे वसूल करने से माजरत करते हैं। हिंदुस्तान के प्राइम मिनिस्टर से दरख्वास्त करते हैं कि ये रकम वो हिंदुस्तान के अंदर गूंगे बहरों की जो कम्युनिटी है उसकी वेलफेयर पे खर्च करें। इसकी कोई खास वजह नहीं है, हमारी पॉलिसी है हम कभी भी हुकूमतों से पैसे नहीं लेते।
वाज़ेह है कि भारत के वज़ीर-ए-आज़म नरेंद्र मोदी ने 12 साल कबल भारत से समझौता एक्सप्रेस के ज़रिए गलती से पाकिस्तान में दाखिल होने वाली समात और कुवत गुयाई से महरूम लड़की कीदा की वापसी के बाद ईदी फाउंडेशन के लिए 1 करोड़ रुपए इमदाद का ऐलान किया था। पाकिस्तान के सूबे बलूचिस्तान के अफगानिस्तान से मुत्तसिल सरहदी इलाके चमन से बलोच कौम परस्त रहनुमा और बलूचिस्तान असम्बली के साबिक कायद हिज्ब इख्तिलाफ कचकोल अली एडवोकेट के बेटे को बाजियाब किया गया है। क्वेटा से मोहम्मद कासिम।
चमन में एक सीनियर पुलिस अफसर ने नबील कचकोल की बाजियाबी की तस्दीक की। उन्होंने बताया कि नबील कचकोल को नामालूम अफराद एक गाड़ी में अफगान सरहद की जानिब ले जा रहे थे। बाईपास के इलाके में लेवीज फोर्स के अहलकारों से फायरिंग के तबादले के बाद नामालूम मुसल्ला अफराद नबील कचकोल को गाड़ी से पैंक कर फरार हो गए।
भारत की दारुलहुकूमत दिल्ली के वजीर आला ने हुकूमत के गेस्ट हाउस में बीफ पेश किए जाने के शुबे में मारे गए पुलिस के छापे की मजम्मत की है। तफसील सुनिए जहीरुद्दीन बावर से।
दिल्ली के केरला हाउस में छापे का दिफा करते हुए पुलिस एहलकारों ने कहा है कि ये कदम दाएं बाजू की हिंदू तंजीम की शिकायत पर उठाया गया, जिसमें उनका कहना था कि मेन्यू में गाय का गोश्त पेश किया जा रहा था। गेस्ट हाउस के अमले का कहना है कि वो भैंस का गोश्त पेश कर रहे थे, लेकिन उन्होंने इसे भी मेन्यू से हटाने पर इत्तफाक किया है। वाज़ेह रहे कि दिल्ली में बीफ खाने पर पाबंदी है, अलबत्ता भारत की जनूबी रियासत केरला में ये पाबंदी नहीं है।
चीन की वजारत खारजा ने चीन के जनूबी समंदर में बीजिंग के गैर कुदरती जजीरों के करीब अमरीका के एक जंगी जहाज की नकल व हरकत के फैसले पर अमरीकी सफारतकार को तलब कर लिया है। चीन ने इस इकदाम को गैर कानूनी करार देते हुए इसे अपनी कौमी खुद मुख्तारी के लिए खतरा करार दिया है। वाज़ेह रहे कि अमरीका का ये जंगी बहरी जहाज उन जजीरों के अंदर 12 नॉटिकल मील तक अंदर आया है जिन्हें चीन अपना इलाका कहता है। अमरीकी कांग्रेस में रिपब्लिकन्स एक बार फिर हुकूमती बंदिश या शटडाउन से बचने के लिए व्हाइट हाउस के साथ एक बजट मुआहदे पर पहुंच गए हैं। इस 2 साला मुआहदे पर दोनों ऐवानों से तौसीक हो जाने की सूरत में $8 बिलियन तक अखराजात में इजाफा किया जा सकेगा। यूरोपीय पार्लियामेंट ने एक नया बिल मंजूर किया है जिसके तहत यूरोपीय यूनियन में शामिल ममालिक में सफ़र के दौरान मोबाइल फ़ोन के इस्तेमाल पर लिए जाने वाले इजाफी चार्जेस ख़त्म किए जा सकेंगे। रोमिंग चार्जेस को अगले साल अप्रैल से महदूद किया जाएगा और जून 2017 में मुकम्मल तौर पर ख़त्म कर दिया जाएगा। यूरोपीय पार्लियामेंट ने एक इतालवी मेंबर जियानलो का बुनेनो को एक बहस के दौरान जर्मन चांसलर एंगेला मर्कल समेत जर्मन عامر ایڈولف ہٹلر کی ایک تصویر والی ٹی شرٹ پہننے پر 10 روز کے لیے معطل کر دیا ہے۔ مسٹر بنینو نے اس مباحثے کے بعد مسز مرکل کے ساتھ ہونے والے ایک اور مباحثے میں ہٹلر کے انداز والی مونچھیں لگائیں اور انہیں نازی انداز میں سلیوٹ کیا۔ اور چین امتحانات کے دوران نقل کو روکنے کے لیے نئے اور سخت اقدامات متعارف کروا رہا ہے۔ یہ بی بی سی اردو سروس ہے۔
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
جتنا کہ وہ پہلے تھا۔ شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
باخبر رہنے کے لیے سیر بھی ان سنا کیجیے۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں، اور آج کے سیربین کا بڑا موضوع پاکستان میں کل آیا زلزلہ ہی ہے۔ پاکستان میں کل کے زلزلے سے اب تک کے ہلاک شدگان کی تعداد 250 سے تجاوز کر چکی ہے۔ ہزاروں مکانات تباہ ہوئے ہیں۔ کل کے زلزلے کی تباہی کا مکمل اندازہ لگانا اور امدادی کاموں پر آنے والی لاگت کا تخمینہ فوری طور پر لگانا محال ہے، کیونکہ اب تک زلزلے سے متاثرہ متعدد علاقوں تک رسائی ممکن نہیں ہے۔ وزیراعظم پاکستان نے زلزلے سے متاثرہ شانگلہ کا دورہ کیا ہے۔ فوری امداد کے لیے فوجی ہیلی کاپٹرز حرکت میں آ چکے ہیں۔ این ڈی ایم اے کے اعلیٰ اہلکار سے بھی ہم نے بات کی ہے کہ یہ ادارہ کر کیا رہا ہے، لیکن آغاز آنکھوں دیکھے احوال سے۔ چترال کے مقامی صحافی شاہ مراد سے میں نے وہاں کی تازہ صورتحال جاننی چاہی۔ یہ علاقہ بہت بری طرح سے متاثر ہوا ہے۔
جی، میں جہاں رہتا ہوں یہ بالکل پراپر چترال کا شہر ہے، اور میں شہر میں رہتا ہوں۔ یہاں پر کل 2:07 پر جو شدید زلزلہ آیا تھا، اس کے بعد جو ہے کمیونیکیشن کا نظام جو ہے وہ بالکل معطل ہو کر رہ گیا تھا، اور چترال کو دوسرے مضافاتی علاقوں سے ملانے والے سڑکیں بھی وہ بھی تقریباً بلاک ہو گئی تھیں، اور آج تقریباً کچھ سڑکیں کھول دی گئی ہیں۔ اب دھیر چترال روڈ کھول دی گئی ہے، اسی طرح چترال بنی روڈ ابھی تک کوا کے مقام پر بند ہے، ابھی نہیں کھل سکا ہے، لیکن ریشن تک وہ کھل گیا ہے۔ چترال گرم چشمہ روڈ ابھی بھی بند ہے، اور دور دراز کے علاقوں سے ابھی تک کوئی اطلاعات نہیں مل سکے، کیونکہ وہاں پر ٹیلیفونک رابطہ بھی نہیں ہو سکتا ہے۔ ابھی تک جو اطلاع کے مطابق ابھی تک 33 افراد ہلاک ہو چکے ہیں، جن کی تصدیق ہو چکی ہے۔ تقریباً 185 افراد زخمی ہیں، جن کو مختلف اسپتالوں میں پہنچا دیا گیا، جن میں سے ہیڈ کوارٹر اسپتال چترال شہر جو ہے یہاں پر 85 زخمیوں کو لایا گیا ہے، اور ان میں سے 2 کی حالت خراب تھی، جنہیں فوجی ہیلی کاپٹر کے ذریعے پشاور پہنچا دیا گیا ہے۔
تو
بجلی کا نظام بھی
جی، میں یہی پوچھنا چاہ رہا تھا میں یہی پوچھنا چاہ رہا تھا کہ بجلی ہے، ٹیلی فون جو ہے، لینڈ لائن اور موبائل فون کام کر رہے ہیں؟
جی ہاں، آج وہ فون کام کر رہے ہیں، لیکن چترال کے دور دراز جو علاقے ہیں وہاں پر آج ابھی تک ٹیلیفونک رابطہ بحال نہیں ہو سکا ہے۔
کھانے پینے
کے مضافاتی جو علاقے ہیں ان کا ٹیلی فون تو بحال ہو گیا ہے۔ سر،
کھانے پینے کی چیزیں مل رہی ہیں، خوراک وغیرہ کا کیا حال ہے؟
ہاں جی، خوراک کا ٹھیک ہے۔ آج 7:30 آئی تھی خوراک لے کر، وہ متاثرین میں تقریباً تقسیم کر رہے ہیں، اور کچھ تقسیم کیے گئے ہیں اور کچھ ابھی تقسیم کرنا باقی ہے۔ اگر اپر چترال جو ہے اس کے ساتھ رابطہ ہو جائے تب یہ سامان راشن کا وہاں پر بھی پہنچایا جا سکے گا۔ ابھی تک چترال شہر کے اندر جتنے متاثرین تھے ان میں آج کوئی 4 سے پہلے لوگوں میں یہ راشن وغیرہ تقسیم کی گئی ہے۔
چترال سے مقامی صحافی۔ مینگورا کا، بلکہ مینگورا میں، سوات میں مینگورا کا حال میں نے محمد شاہ سے پوچھا۔
یہ جی مینگورا سٹی مین بازار کا ایریا ہے، پاکستان سوات کا۔
آپ وہاں پہ کیا کرتے ہیں؟
سر جی میں سیلز مین ہوں اس میں۔
اچھا، یہ بتائیے کہ جو زلزلہ آیا ہے جہاں پر آپ ہیں، وہاں پر آپ کو کیا صورتحال نظر آ رہی ہے، کیا حالات ہیں؟
سر جی جب زلزلہ آیا تو ہمارا گھر گر گیا, اس میں ہمارے پڑوسوں کو گھروں کو بھی جزوی طور پر نقصان پہنچا ہے اور ساتھ والے محلے میں بھی نقصانات ہوئے ہیں. تو اس ٹائم تو زلزلے کے دوران تو بالکل یہ کیفیت رہی کہ بے انتہا پریشانی ہوئی, ایسے اعصاب خطا ہونے لگے. اس کے بعد پھر ہمارا جو گھر گرا, اس کے بعد جو مقامی لوگوں نے اور ہم نے دیکھا تو ہمارا چچا زاد بھائی زخمی ہوا تھا, اس کو ہم اسپتال لے کے آئے, لیکن اسپتال میں ناقص حالات ہے, نہ کوئی ایمرجنسی ادویات ہے نہ کوئی ایمرجنسی ڈاکٹر تھے. تو بہرحال جو بھی تھا وہ ابھی اس کی ٹریٹمنٹ جاری ہے, لیکن ہم اس سے مطمئن نہیں ہے.
کون سا اسپتال, کیا نام؟
جی یہ سید الشریف ٹیچنگ ہاسپٹل ہے.
اچھا, تو کچھ اندازہ ہے کہ کتنے لوگ ہلاک ہوئے ہیں, کتنے لوگ زخمی ہوئے ہیں؟
سر جی میرے اندازے کے مطابق تو سوات میں کچھ کیجولٹیز کی تعداد جو ہے وہ 32-33 کے درمیان ہے, اور جو زخمی ہوئے ہیں وہ 200 سے اوپر کے ہیں.
تو محمد شاہ, ان زخمیوں کے لیے کیا ہو رہا ہے اور جو عام لوگ ہیں ان کے لیے امدادی کارروائیاں کس قسم کی ہیں؟
جی سرکاری طور پر تو ابھی کوئی امداد ہمیں نہیں ملی ہے, اور جو مریضوں کے حال تھی وہ تو چھوٹا سا ہاسپٹل ہے, اس میں وہ 250 مریضوں کا بوجھ اس ٹائم برداشت نہیں کر سکتا تھا. بس جس کو جس کا جتنا قسمت تھا اس کو ملا ہے, باپ پراپر ٹریٹمنٹ کسی کو نہیں ملی ہے.
تو جو اس کے علاوہ دور دراز کے علاقے ہیں ان کے طرف جانے کے راستے کھلے ہوئے ہیں, بند ہیں؟
سر جی کل تک تو شنگلہ, ابھی تو ہم اپنے ٹینشن میں ہے تو زیادہ انفارمیشن تو نہیں ہے, لیکن کل تک جو تھا شنگلے کا راستہ بھی بند تھا, فضا گڑھ سے اوپر کا جانے کا بھی راستہ بند تھا, لیکن میرے خیال میں ابھی سوات کے سارے راستے کھلے ہیں, کوئی راستہ بند نہیں ہے.
یہ تھے منگورا سوات سے تاجر اور دکاندار محمد شاہ. زلزلے سے متاثرہ بنیر کی صورتحال جاننے کے لیے میں نے مقامی صحافی امیر زیب سے بات کی.
جی بالکل, گزشتہ روز قیامت خیز زلزلے کے باعث ضلع بھر میں جاں بحق افراد کی تعداد تقریباً 1 درجن تک جا پہنچی ہے, جبکہ زخمی افراد کی تعداد 95 اور اسی طرح تباہ شدہ مکانات کی تعداد 397 تک پہنچ گئی ہے, یہ سرکاری اطلاعات ہے. اسی طرح اس میں مزید اضافہ ہو سکتا ہے کیونکہ سروے تاحال جاری ہے اور زخمی افراد میں معمولی اور شدید زخمی افراد بھی شامل ہے. اس میں کئی کو پشاور منتقل ہو کر چکی ہے. اسی طرح بنیر میں عموماً کچھ آبادی بہت کم ہے, لیکن جتنا بھی نقصان ہو چکا ہے دور دراز پہاڑی علاقوں میں ہو چکی ہے. اس میں جوڑ کرے گھاگرا, سواڑی, چغرزئی, سورے یوسی یونین کونسل, پیر بابا, شربانڈی, کڑپا, ریگا, انگاپور اور بامپوہا, دیرائی, چینا دیرائی اور اسی طرح کڑپا, یہ سارے شامل ہیں. تو اس کے علاوہ لوگوں کے آٹے کے مشین فلور ملز جو ہوتے ہیں وہ بھی تباہ ہو چکے ہیں, پولٹری فارم بھی تباہ ہو چکے ہیں, جس میں ذرائع نے بتایا کہ اس میں تقریباً سارے کے سارے مرغیاں جو ہے وہ ہلاک ہو چکی ہے, اور زمیندار لوگ, یہ جو فقیرنامہ لوگ ہیں اس کو ہم فقیرنامہ کہتے ہیں کیونکہ جو صاحب حیثیت لوگ ہیں ان کا گرانا یا گھر جو ہے وہ پکے ہیں عموماً, اور یہ جو غریب لوگ ہیں ہمارے طرف, تو اس طرح وہ لوگ ابھی کھلے آسمان کے نیچے زندگی گزارنے پر مجبور ہو چکی ہے. لوگوں نے بتایا کہ پاک آرمی کے علاوہ کسی بھی حکومتی مشینری یا حکومت کے اہلکاروں نے رابطہ تک نہیں کیا ہے, اور لوگ اپنے مدد آپ ابھی تک تاحال وہ اپنے سامان کو صحیح سلامت جگہوں میں پہنچا رہے ہیں, اور لوگوں کے بال بچ جو ہے وہ کھلے آسمان تلے بیٹھے ہیں. لوگوں کا کہنا ہے کہ پاک آرمی اور حکومت سے ان کا مطالبہ ہے اور مخیر حضرات سے کہ ان کا بھرپور امداد کی جائے.
اچھا, تو علاقے میں اس وقت بجلی ہے, موبائل اور لینڈ لائن ٹیلی فون کام کر رہے ہیں؟
جی, جب شدید زلزلہ گزر گیا تو اسی دوران مواصلات درہم برہم ہو چکے تھے, لیکن بعد میں تقریباً گھنٹہ دو گھنٹے بعد مواصلات بحال ہو چکے, اور اسی طرح ڈگر اسپتال میں ٹرانسفارمر بھی جو ہیوی ٹرانسفارمر ہے وہ بھی بلاسٹ ہو چکی ہے اس زلزلے کی وجہ سے, تو لوگوں کو کافی مشکلات ہیں.
بنیر کی صورتحال بتا رہے تھے صحافی امیر زیب۔ پاکستان میں آئے زلزلے سے اپر دیر کے علاقے میں جانی نقصان تو زیادہ نہیں ہوا، لیکن لوگ زخمی بہت ہوئے ہیں اور خاصے مکانات تباہ ہوئے ہیں۔ ہمارے ساتھی عبداللہ فاروقی نے اپر دیر میں رہنے والے وسیم حیدر سے رابطہ کیا اور صورتحال معلوم کی۔
آج صبح جب ہم مختلف علاقوں میں گئے وہاں پر دیکھا تو مور دین 600 مکان جو تھے یہ مکمل ڈیمیج تھے، اور ہمارے ہاسپٹل میں یہاں پر جو کیجوئلٹی کی گنجائش ہے وہ 200 تک تھے اور سارے بیڈ فل تھے، اور بعد میں بعد پیشنٹس کو نزدیکی ہاسپٹلس کو ریفر کیا گیا تھا۔ تو مجموعی طور پر اس طرح ڈیتھ کی وہ ریشو تو اتنی کوئی 7 تک ہے اتنی نہیں ہے، لیکن انجرڈ لوگ بہت زیادہ ہے۔ اس کے ساتھ ساتھ کچے مکانات بہت بڑے تعداد میں وہ ڈیمالش اور ڈیمیج ہو چکے ہیں، تو ایک خوف کا کالم ہے لوگوں میں، اور بعد میں بھی ارتھ کوئکس کے افٹر شاکس آتے رہے تو۔ اور لیکن اس کے ساتھ ساتھ میں یہ بھی کہنا ضروری سمجھتا ہوں کہ یہاں کے مقامی لوگ کافی کوآپریشن کر رہے ہیں، ایڈی کے جو ایمبولینسز ہے وہاں پر پہنچ چکے ہیں، جتنے اور بھی این جی اوز ہیں۔
حکومت کی طرف سے کوئی امداد پہنچی؟
حکومت کی طرف سے امداد پہنچی ہے، لیکن وہ کیونکہ حکومت کا اپنا ایک طریقہ کار ہوتا ہے، ایک پراپر اسسمنٹ ہوتی ہے، اس کے بعد اس کی ڈسٹریبیوشن ہوتی ہے، تو اس کی وجہ سے شاید کچھ ڈیلے ہے، لیکن وہ اپنے طور پر بھی کچھ کر رہے ہیں، لیکن اس طرح افیکٹونیس نظر نہیں آ رہی جس طرح کے نیچرل ڈیزاسٹرز کی شکل میں ہونی چاہیے۔
اپر دیر سے یہ تھے وسیم حیدر، اور ہمارے ایک پرانے سامعین ڈاکٹر حیدر نے ہماری ساتھی صبر احمد سے بات کی اور احوال یوں بتایا۔
میرا نام ڈاکٹر حیدر علی خان ہے، میرا تعلق خواجہ خیلہ سوات سے ہے۔ کل زلزلے کے وقت میں سوات مینگورا میں موجود تھا، زلزلے کے بعد میں فوراً سیڈو ہاسپٹل چلا گیا۔ جب میں ہاسپٹل پہنچا تو بہت زیادہ لوگ جمع تھے، ہاسپٹل میں جگہ نہیں تھی، باہر بھی لوگ تھے، اندر بھی لوگ تھے، اور بجلی بھی نہیں تھی، ہمارا رابطہ بھی نہیں ہو رہا تھا اپنے رشتہ داروں کے ساتھ، کیونکہ ٹیلی فون سروس، بجلی، یہ سب چیزیں معطل تھی۔ بہرحال وہاں ڈاکٹرز اور پیرامیڈکس اور سب اسٹاف اس سے چابک دستی سے اپنا کام سر انجام دے رہے تھے۔ پیش آ رہا تھا کہ سی ٹی اسکین ری انویسٹیگیشن تھے وہ نہیں ہو رہی تھی، الٹرا ساؤنڈ، ایکس رے، سی ٹی اسکین وغیرہ بجلی کی وجہ سے۔
یہ تھے ڈاکٹر حیدر، جنہوں نے اپنی آنکھوں دیکھی کیفیت ہمارے ٹیلی فون لائن پر ریکارڈ کرائی۔ اور یہ سنیے احوال ہے راشد اقبال صاحب کا، انہوں نے حالات بی بی سی کی ہیلپ لائن پر یوں ریکارڈ کروائے۔
جی رشید اقبال میرا نام ہے۔ جی گزشتہ روز دوسوات میں یہ ایک خوفناک اور تاریخی زلزلہ تھا، جنہوں نے پورے زمین کو ہلا کر رکھ دیا، اور زخمیوں کی تعداد اور جان بحق ہونے والے کی تعداد کے بارے میں ابھی تک سوات میں 33 افراد جان بحق ہوئے ہیں اور 200 سے زائد زخمی ہوئے ہیں، جس میں تقریباً 200 سے زائد گھر، جس میں کچھ گھر مکمل طور پر بھی تباہ ہوئے ہیں اور کچھ گھر جزوی طور پر بھی تباہ ہو چکے ہیں۔ ریلیف کے حوالے سے یہاں پر پاک فوج، مقامی انتظامیہ اور دیگر سماجی تنظیمیں امدادی کارروائیوں میں مصروف ہیں، اور سیدو اسپتال میں بھی ابھی تک درجنوں مریض زیر علاج ہے۔
اور یہ ہیں اپنی بپتا بی بی سی کی ہیلپ لائن پر ریکارڈ کرانے والے بنیر سے طاہر۔
میرا نام ڈاکٹر طاہر ہے، بنیر کا رہنے والا ہوں، پیر بابا، اور یہاں پہ جو زلزلے کے وقت میں گھر پہ موجود تھا، ٹی وی دیکھ رہا تھا، اچانک زلزلہ شروع ہوا، لوگ سارے لوگ گھروں سے باہر نکلے، اور وہ افراتفری کا عالم تھا، سب لوگ گھبرائے ہوئے تھے، ڈر گئے تھے، اور یہاں پہ جو لوکل آبادی ہے وہاں کچے مکان جو ہے تقریباً گر گئے بہت سارے۔ بٹائکلے جو ہے یہاں پیر بابا کے پاس قریب ایک گاؤں ہے، تو اس میں ایک بچی مر گئی ہے، دیوار کے نیچے آئی، اور ایک دو جگہ پہ گھر ایسے گر گئے، یہ جانور اس کے نیچے آئے، وہ مر گئے، تھوڑی بہت نقصان تقریباً بہت سارے گھروں کا ہوا ہے۔
بنیر سے یہ تھے طاہر۔ پاکستان میں قدرتی آفات سے نمٹنے کے قومی ادارے این ڈی ایم اے نے تسلیم کیا ہے کہ سرکاری امدادی ادارے ابھی تک کل آنے والے زلزلے سے متاثر ہونے والے تمام علاقوں تک پہنچنے میں کامیاب نہیں ہو سکے ہیں، کیونکہ متاثرہ علاقہ بہت وسیع اور دشوار گزار ہے، اور بہت سے مقامات پر سڑکیں قابل استعمال نہیں۔ ہمارے ساتھی آصف فاروقی نے این ڈی ایم اے کے رکن اور ترجمان احمد کمال سے بات کی، اور سب سے پہلے پوچھا کہ کل آنے والا زلزلہ کتنا تباہ کن تھا، اور 10 سال پہلے آنے والے زلزلے اور اس زلزلے کی نوعیت اور شدت میں کیا اور کتنا فرق ہے۔
خوش قسمتی کی بات یہ تھی کہ اس کی ڈیپتھ زیادہ تھی، 2000 پانچ والا جو زلزلہ تھا اس کی ڈیپتھ کم تھی، اس کے مقابلے میں اس کی انٹینسٹی بھی کم تھی، تو اس لحاظ سے ہم سمجھ سکتے ہیں کہ یہ اگرچہ انٹینسٹی کے لحاظ سے سیویئر تھا لیکن الحمدللہ اپنے ڈیپتھ کی ہونے کی وجہ سے اس کی وہ نقصانات جو کہ ادروائز آتے ساتھ ہی ایک ہوا تھا کہ اللہ خیر کرے بہت بڑی آفت آئی ہے، وہ نقصانات الحمدللہ مجھ سے بچے ہیں۔
یہ بتائیے کہ یہ جو اب تک جتنی اموات یا نقصان جو رپورٹ ہو چکا ہے یا جو آپ کی نظروں میں آ چکا ہے، کیا کوئی ایسا امکان ہے کہ کوئی بعض ایسے علاقے ہوں جہاں تک بالکل ابھی تک پتہ ہی کچھ نہ ہو؟ یعنی میرا پوچھنے کا مقصد یہ ہے کہ کوئی ڈرامائی تبدیلی یا اضافے کا خطرہ تو نہیں ہے جو نقصانات یا اموات اب تک ہو چکے ہیں اس میں؟
دیکھیے میں اس کو بہت محتاط ہو کے اس پہ یہ بات کروں گا کہ کتنے ایریاز یقیناً ابھی ایسے ہیں لینڈ سلائڈنگ ہوئی ہوئی ہے یا اس قسم کے ایشوز ہیں اور ریسکیو کا آپریشن ابھی چل رہا ہے۔
آپ کی اب تک جو اسیسمنٹ ہوئی ہے اس میں یعنی کوئی ایسا علاقہ ہے آپ کے خیال میں جو، میں پھر وہی سوال دوبارہ پوچھ رہا ہوں کہ آپ وہاں تک پہنچے ہی نہ ہوں؟
میں سمجھتا ہوں کہ ابھی ایسے ایریاز ہیں یا تو جسے کہہ لیجیے کہ ہم پہنچے نہیں ہیں یا جس جو ہمارے ریڈار اسکرین پہ ہیں اور ان کو ہم نے کور کرنا ہے۔
انیشیل اسیسمنٹ ہے وہ آپ نے کر لی ہے یا
جاری ہے؟ انیشیل اسیسمنٹ کے تناظر میں ہم نے دو تین اقدامات کیے ہیں، ایک تو ہماری تین ٹیمیں کل ہی روانہ ہو گئی تھیں جو صوبائی حکومت کے ساتھ مل کے گراؤنڈ کے اوپر نقصانات اور اس کے بعد ایک انیشیل اسیسمنٹ کی فگرز کو بنانے میں مصروف ہیں، دوسری آج ایک ایریل ریکانسنس ہم نے پلان کی ہوئی ہے، وہ بیسیکلی ڈیپینڈنٹ تھی ویدر کے بہتر ہونے پہ۔ محکمہ موسمیات نے ہمیں بتایا تھا کہ آج کا ویدر 50-50 ہوگا، تو اس ویدر کے مناسبت سے اگر یہ ایریل ریکانسنس آج ہو جاتی ہے تو اوور آل کتنا پھیلاؤ ہے اس زلزلے کی وجہ سے وہ سارا پتہ چل جائے گا۔
آپ نے لوگوں کے سامان اور ضرورت کی جو اسیسمنٹ ہے وہ بھی آپ نے کی ہوگی، کس قسم کی ضرورتیں اس وقت
لوگوں کی؟ ہم نے 20 ٹن کے قریب جو ہے وہ پینے کا پانی بوٹلڈ واٹر فراہم کیا ہے کے پی گورنمنٹ کو، اور اس کے علاوہ 6 اربن سرچ اینڈ ریسکیو ٹیمز ہیں جو کہ بہترین ماڈرن اکوپمنٹ کے ساتھ ویل ٹرین ٹیمیں ہیں، انٹرنیشنل اسٹینڈرڈ کے مطابق ہیں، ان کو پروونشل گورنمنٹ کے حوالے ان کی کسٹڈی میں دے دیا گیا ہے۔
یہ بتائیے کہ جب یہ ارتھ کویک آیا تھا 2005 میں، اس کے بعد گورنمنٹ کے تھرو کے ذریعے آپ نے پلان یہ کیا تھا کہ وہاں پہ اسٹاکس رکھے تھے ان علاقوں میں خوراک کے، تو کیا یہ اسٹاکس جو ہے ان علاقوں میں بھی تھے جہاں پہ اب زلزلہ آیا یا یہ وہیں کے لیے؟
2010 میں جو میجر کہہ لیجئے کہ کمزوری یا لمیٹیشن ہم نے دیکھی تھی وہ یہ تھا کہ سینٹرلی پلیس تھے اسٹاکس، تو ان کو کہہ لیجئے کہ ایک چین کے ذریعے بنا کے جہاں پہ ضرورت تھی وہاں پہ لے کے جایا جاتا تھا۔ 2010 کے سیلاب کے بعد ہم نے ایک مرحلہ وار پروگرام کے تحت چاروں صوبوں میں اور ساتھ اس کے گلگت بلتستان میں اسٹیٹ آف دی آرٹ بہترین انٹرنیشنل اسٹینڈرڈ کے ویئر ہاؤسز ہیں جس میں تمام نان فوڈ آئٹمس اور جسے ضرورت ہوتی ہے تو فوڈ آئٹمس وہ سارے اس کے اندر رکھے جاتے ہیں۔
جن علاقوں میں زلزلہ آنے کا خطرہ ہے
جی،
فالٹ لائن کے قریب ہیں، وہاں پہ جو لوگ بستے ہیں ان کو کیا آپ نے تیار کیا
جی
کہ اس طرح کی صورتحال میں کیسے ریئیکٹ کرنا ہے، اپنے آپ کو کیسے جی بچانا ہے، کیسے سروائیو کرنا ہے؟
اس سلسلے میں ہم نے 118 اسپیسیفک کورسز آرگنائز کیے ہیں پچھلے 2 سالوں میں، اور وہ کورسز جو ہیں وہ ڈسٹرکٹ لیول اور ڈسٹرکٹ لیول کی انتظامیہ کے لیے ہیں، اور اس کا بنیادی مقصد یہ ہے کہ کسی بھی زلزلے یا کسی بھی امکانی ڈیزاسٹر میں ڈسٹرکٹ سب سے پہلے جو ہے وہ رسپانس میں آتا ہے کیونکہ کمیونٹی کے ساتھ وہ ڈائریکٹ ہوتا ہے۔
اب تک کتنے ڈسٹرکٹس میں آپ لوگوں کو تربیت دے چکے ہیں؟
ارتھ کویک کے کانٹیکسٹ میں ہم نے 11 سے 12 ڈسٹرکٹس میکسیمم جو ہیں وہ ہم نے اس ایڈوکیسی اور اویئرنیس کے کانٹیکسٹ میں کیے ہیں۔
ان میں سے کوئی ایسا ڈسٹرکٹ ہے جو اس وقت جو زلزلے کا شکار ہوا ہے؟
کے پی میں ڈسٹرکٹس ہیں، کوہستان میں بھی ٹریننگز گئی ہیں، شانگلہ میں بھی ٹریننگز گئی ہیں، پشاور میں ہوئی ہیں اور کوہستان میں بھی ٹریننگز ہوئی ہیں، چترال میں ٹریننگز ہوئی ہیں۔
ابھی جو یہ زلزلہ آیا اس کے بعد آپ کو فیڈ بیک ملا کہ یہ جو تربیت آپ نے دی یہ کہیں استعمال ہوئی، اس کا کوئی فائدہ ہوا؟
ابھی تک کوئی فیڈ بیک نہیں ہے، لیکن 2000 10 के फ्लड के बाद हमें फीडबैक मिली थी और वो फीडबैक 11, 12, 13, 14 और 15 के फ्लड के बाद भी मिली कि उन इलाकों में जहाँ पे कम्युनिटी बेस्ड डिज़ास्टर रिस्क मैनेजमेंट से रिलेटेड एक्टिविटीज़ हुई वहाँ पे कम्युनिटीज़ में पैनिक नहीं था, नंबर वन, और वहाँ पे कम्युनिटी ने स्टेट के साथ खुद खड़े होके भी काम किए। तो मैं समझता हूँ को इसको हॉरिजॉन्टली फैलाने की ज़रूरत है जिसके ऊपर अब हमने काम शुरू किया।
ये थे NDMA के रुकन तर्जुमान अहमद कमाल जो हमारे साथी आसिफ फारूकी से बात कर रहे थे। सरबीन, आप BBC उर्दू सर्विस से सुन रहे हैं।
पाकिस्तान में 26 अक्टूबर के जलजिले की तबाही लम्हा ब लम्हा आया हो रही है।
पटाईकले जो है जहाँ पीर बाबा के पास करीब एक गांव है तो उसमें एक बच्ची मर गई है।
इमदादी कार्रवाइयाँ शुरू हो पाई या नहीं,
सीटी स्कैन इन्वेस्टिगेशन से वो नहीं हो रही थी, अल्ट्रासाउंड एक्सरे सीटी स्कैन वगैरह बिजली की वजह से।
रिलीफ के हवाले से यहाँ पर पाक फौज मुकामी इंतजामिया और दीगर समाजी तंजीमें इमदादी कार्रवाई में मसरूफ है
लेकिन हर मुतासरा इलाके में ऐसा नहीं,
उस तरह इफेक्टिवनेस नजर नहीं आ रही जिस तरह के नेचुरल डिजास्टर्स की शक्ल में होनी चाहिए। लेकिन
क्या आप भी जलजले से मुतासर हुए हैं, इमदाद के मुंतजर हैं और हुकाम तक अपनी आवाज पहुंचाना चाहते हैं? हमारे टोल फ्री नंबर पर हमें कॉल कीजिए, नंबर है 0800-222-275। मोबाइल फोन से ये कॉल मुफ्त नहीं होगी।
और अब खेलों पे नजर अहमद रजा के साथ।
ICC की नई टेस्ट प्लेयर रैंकिंग में इंग्लैंड के बैट्समैन जो रूट ने दोबारा पहली पोजीशन हासिल कर ली है, जबकि दुबई टेस्ट में शानदार कारकर्दगी के बाइस पाकिस्तानी स्पिनर यासिर शाह पांचवें से दूसरे नंबर पर आ गए हैं जो कि उनके करियर की अब तक की बेहतरीन रैंकिंग है। इसी तरह यूनुस खान ने दोबारा टॉप 5 में जगह बनाई है और अब वो पांचवें नंबर पर आ गए हैं, जबकि कप्तान मिसबाहुल हक 5 दर्जे ऊपर तरक्की करके 11वें और असद शफीक 12वें नंबर पर आ गए हैं। क्रिकेट स्टार्स शेन वॉन और सचिन तेंदुलकर ने T20 क्रिकेट को ओलंपिक खेलों में शामिल करने का मुतालिबा कर दिया है। सन 1900 के बाद से कभी भी ओलंपिक मुकाबलों में क्रिकेट शामिल नहीं रहा, मगर ICC T20 क्रिकेट को ओलंपिक मुकाबलों में शामिल करने के इम्कानात पर अगले महीने इंटरनेशनल ओलंपिक कमेटी से बातचीत करने जा रहा है। शेन वॉन कहते हैं कि उन्हें क्रिकेट को ओलंपिक्स का हिस्सा बनते देखना बहुत अच्छा लगेगा और किसे पता कल को ऐसा ही हो। तेंदुलकर ने कहा,
Fantastic. I think it's a great idea.
कह रहे हैं कि जबरदस्त, मेरे ख्याल में ये बहुत अच्छा है और मैं कहूंगा कि T20 सबसे ज्यादा मकबूल और सबसे ज्यादा काबिल कबूल फॉर्मेट है क्योंकि ये 3 घंटों में खत्म हो जाता है और ये किसी भी दूसरे खेल की तरह है। आप स्टेडियम जाएं, मैच देखें और फिर अपने अपने कामों पर लौट जाएं।
Get back to your work.
बेंगलोर में एक खातून पर हमले के इल्जाम में गिरफ्तार होने वाले इंडियन लेग स्पिनर अमित मिश्रा को जमानत पर रिहा कर दिया गया है। मिश्रा जनूबी अफ्रीका के खिलाफ 7 नवंबर से मोहाली में शुरू होने वाली टेस्ट सीरीज के लिए ऐलान करदा इंडियन टीम में शामिल हैं। और फीफा के सदारती उम्मीदवार शेख सलमान ने कहा है कि उन पर इंसानी हकूक की खिलाफ वर्जियों के इल्जाम सरासर झूठ पर मबनी है। बहरीन की इंसानी हकूक की तंजीमों का इल्जाम है कि शेख सलमान बहरीनी हुकूमत के खिलाफ एहतजाज के दौरान फुटबॉलरों और दूसरे खिलाड़ियों की गिरफ्तारियों और उन पर तशद्दुद में मुलव्वस थे।
खेलों का अहवाल आपने अहमद रजा से सुना। जरा देर बाद हम सवाद फिर जाएंगे, वहां पर हमारी नामनिगार अंबर शमसी ताज़ा सूरत हाल बताने के लिए तैयार हैं। और हाँ, कायद अज़म यूनिवर्सिटी के शोबा जोग्राफिया की सरबराह से भी हमने बात की है जलजलों के नोक पलक अच्छी तरीके से समझने के लिए। ये सब आने को है लेकिन सैरबीन का नसफ आया, इस मौके पर ख़ास ख़ास खबरों का खुलासा आता है। आज खबरों की जिम्मेदारी है शुमाइला खान की।
पाकिस्तान में कुदरती आफात से निपटने के कौमी इदारे NDMA के ताज़ा तरीन आदाद व शुमार के मुताबिक मुल्क भर में जलजिले से हलाक होने वाले अफराद की कुल तादाद 248 हो गई है। हुकाम के मुताबिक मुतासर इलाकों में इमदादी काम शुरू कर दिए गए हैं। पाकिस्तान के फलाही इदारे ईदी फाउंडेशन ने भारत के वज़ीर आज़म नरेंद्र मोदी की जानिब से 1 करोड़ रुपये की इमदाद की पेशकश पर शुक्रिया अदा किया है लेकिन इसे कबूल करने से मुआजरत कर ली है। शाम से इतलात हैं कि दौलत इस्लामी के इश्तदद पसंदों ने कदीम शहर वलमायरा की बाक़ियात में 3 लोगों को हलाक कर दिया है। چین امتحانات کے دوران نقل کو روکنے کے لیے نئے اور سخت اقدامات متعارف کروا رہا ہے. ان نئے اقدامات کے تحت وہ طلباء جو نقل کرتے ہیں یا امتحانات میں کسی اور طالب علم کی جگہ پیپر دیتے ہیں انہیں 7 سال قید کی سزا دی جا سکتی ہے. یہ بی بی سی اردو سروس ہیں.
خاص خاص خبروں کا خلاصہ آپ نے شمائلہ خان سے سنا اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. سیربین کا آج کا بڑا موضوع بھی زلزلہ اور اس کے بعد کی صورتحال ہے, اور آئیے اس کے لیے اب ہم چلتے ہیں آنکھوں دیکھے احوال کے لیے سوات. وہاں سے ہماری نامہ نگار عنبر شمسی براہ راست سیربین میں آ رہی ہیں. عنبر, آپ کے پاس کیا تفصیل ہے؟
جی ہم سارا دن منگورا شہر, اور منگورا شہر سے تھوڑا دور 45 منٹ ہم نے کافی دورہ بھی کیا. وہاں پہاڑی میں ہم ایسے علاقے میں گئے جو کافی آسرا تھا. وہاں 6 گھر تھے ایسے جو یا تو ایک تو مکمل طور پر مسمار ہو گیا تھا, باقی ان کو جزوی طور پر نقصان پہنچا تھا. لیکن یہ ایسے لوگ ہیں جو ظاہر ہے یہ ماربل کی صنعت میں کام کرتے ہیں, پالش کرتے ہیں, ان کو دہاڑی ملتی ہے, کوئی 400 روپے کبھی نہیں ملتی. تو ان کا یہ گھر کے نقصان جو ہے ان کو بہت بھاری قیمت چکانی پڑتی ہے. ایک لڑکا تھا, اس کا نام عامر رحمان, 4 بچے ہیں اس کے, اور وہ رو رہا تھا. وہ کہہ رہا تھا کہ میں نے 3 سال عمان میں کام کیا, پیسے جمع کیے, گھر بنایا, اب اتنی مشکل سے جو بنا گھر دوبارہ سے میں کیسے بناؤں گا. ہماری ملاقات ایک اور شخص سے ہوئی, وہ نانا ہے, ان کے 2 نواسے, ایک ان کی وفات ہوئی اس زلزلے میں, ان کا گھر مکمل طور پر گر گیا تھا اور ملبے تلے ان کے جو نواسے ہیں وہ مارے گئے تھے. دعا ہو رہی تھی جب ہم وہاں پہنچے تھے, اور وہ یہی کہہ رہے تھے کہ گھر تو دوبارہ بن جاتے ہیں لیکن وہ بچے واپس نہیں آئیں گے. ان میں سے ایک نواسا تو ان کا بہت فیورٹ تھا.
تو عنبر, منگورا سے باہر جانے کا موقع ملا کچھ؟
جی بالکل, یہ منگورا سے باہری کی میں بات کر رہی ہوں, کوئی 45 منٹ دور ہے, تھوڑا پہاڑیوں میں اوپر چڑھنا پڑتا ہے. تو یہ ایسے علاقے ہیں جہاں گھر جو ہے قریب قریب نہیں ہے. ایک خاندان ہے جو اکٹھے 6-7 گھر ہوتے ہیں, کچے مکان ہیں یا پتھر کے بنے ہوئے.
تو امدادی سرگرمیوں کا عنبر شمسی کیا حال ہے, ریسکیو آپریشن وغیرہ؟
بالکل, یہ آج کے دن کافی حد تک جو سویلین ادارے ہیں اور فوج کے ادارے ہیں انہوں نے ٹیمیں بھیجیں, ہیلی کاپٹر بھیجیں اور امداد اور وغیرہ. جیسے کلام کا علاقہ ہے وہاں سڑکیں کچھ بند تھیں تو وہ کھل گئی ہیں. وہاں بھی کھانے پینے کی اشیاء, خیمے اور کمبل وغیرہ بھیجے گئے ہیں. اس کے علاوہ سیدو شریف میں بھی کچھ علاقوں میں انہوں نے کچھ خیمے وغیرہ کچھ امداد کی ہے. ہم سیدو شریف کے مرکزی ہسپتال میں گئے, وہاں مفت کھانا بٹ رہا ہے. وہاں بھی صورتحال کچھ ایسی تھی کہ وارڈ جو تھے دونوں بھرے ہوئے تھے, 180 وہاں مریض تھے, اور جو ڈاکٹرز تھے وہ کل رات سے جب سے کام تھے ڈیوٹی پہ تھے مسلسل, تھے کہ مزید مریض آنے کا امکان ہے.
عنبر شمسی, بہت بہت شکریہ. شہزیب, ابھی آپ نے سنا کہ عنبر شمسی ذکر کر رہی تھیں سید الشریف اسپتال کا, آپ بھی وہاں گئے, اپنی آنکھوں سے آپ نے کیا دیکھا؟ آپ سیربین میں سر براہ راست ہیں شہزیب.
دیکھیں شفیع, سیدو شریف اسپتال میں ظاہر ہے کہ مریض جو ہیں مسلسل لائے جا رہے تھے. وہاں کا پورا وارڈ جو ہے وہ بھرا ہوا تھا. اس میں بچے تھے, بوڑھے تھے, کسی کی ٹانگ ٹوٹی ہوئی ہے, کسی کا بازو ٹوٹا ہوا ہے, کسی کے سر پہ پٹیاں ہیں. تو زخمیوں کی جو تعداد ہے وہ خاصی ہے وہاں پہ, کیونکہ یہ یہاں کا اس پورے علاقے کا بڑا ہاسپٹل ہے, اور خاص کر کے ہڈیوں کے جو معاملات ہوتے ہیں اس میں تو یہ پورے مالاکنڈ میں بڑا ہسپتال تصور کیا جاتا ہے. تو ڈاکٹر سے ہماری بات ہوئی, انہوں نے کہا کہ جی معاملات ہمارے کنٹرول میں ہیں, لیکن کچھ لوگوں نے شکایت کی کہ اتنے بڑے ہسپتال میں صرف ایکس رے مشین ہے. یہ سرکاری ہسپتال ہے اور اس کے بالکل برابر میں ایک اسٹیٹ آف دی آرٹ کئی منزلہ ہسپتال بنا ہوا ہے. اس میں 100 بستر ہیں, اس میں سی ٹی اسکین کی مشینیں ہیں, جدید ہسپتال ہے, لیکن وہ 1 سال سے بند پڑا ہوا ہے. اور یہ بڑی عجیب بات لگی ہمیں, ہم نے پتا کیا کہ بھائی کیوں یہ بند پڑا ہے اور کیوں اس کو نہیں کھولا جا رہا. تو انہوں نے کہا کہ یہ صوبائی حکومت کا کچھ معاملہ ہے اور یہاں پہ اسٹاف ابھی تک وہ نہیں رکھ سکے ہیں, تو وہ بنا ہوا ہے, وہ آباد نہیں ہے. लेकिन जो सरकारी अस्पताल है उसमें बिस्तर जो है वो उनकी तादाद कम थी और बाद मरीज हमने देखा अपनी चारपाइयां खुद उठा के आ रहे थे।
यहाँ मैं जरा सा इसको और वजाहत से सुनना चाहूंगा शहजेब, आपने कहा कि ये सरकारी अस्पताल लेकिन बराबर में स्टेट ऑफ द आर्ट जो है वो अस्पताल है, स्कैन मशीन्स भी हैं, सब कुछ वहाँ पर मौजूद है, लेकिन अस्पताल बंद पड़ा है। ये सरकारी है, प्राइवेट है, किसकी मिल्कियत है, झगड़ा है क्या कुछ पता?
देखिए वहाँ पे हमें फौज भी नजर आई और फौज जो है वो इस नए अस्पताल के सामने खड़ी हुई थी और हम अंदर भी गए, हमने जाके देखा, उसकी बिल्कुल चमकीले फर्श थे, उसकी बिल्कुल साफ दीवारें थी, एसी लगे हुए थे और हमें बताया ही गया कि ये मुत्तहिदा अरब अमारात की हुकूमत की तरफ से और पाकिस्तानी फौज ने मिलकर इसे बनाया है एक मिसाली हेल्थ सेंटर के तौर पर, लेकिन ये चल नहीं रहा क्योंकि स्टाफ नहीं है और सूबाई हुकूमत जो है अभी तक उस बारे में कोई 200-300 के लगभग जो स्टाफ उनको अपॉइंट करना था वो नहीं कर पाए अभी तक।
शहजेब जिलानी बहुत बहुत शुक्रिया। आइए चलते हैं अफगानिस्तान के दारुल हुकूमत काबुल, मालूम करते हैं अहवाल अफगानिस्तान में जलजले का। वहाँ पर हमारे नामा नगार सैयद अनवर सैरबीन में बरह रास्त आ रहे हैं। सैयद अनवर, काबुल और अफगानिस्तान मुकम्मल तौर पर इज्तमाही तौर पर क्या सूरत हाल है जलजले के बाद?
शफी साहब, जो स्टेटमेंट आज सदर हाउस से जारी हुए हैं उसके मुताबिक पूरे अफगानिस्तान में 115 लोगों की हलाकत की तस्दीक हो चुकी है और 538 लोग गुज़श्ता रोज के जिलजिले में जख्मी हुए हैं। इस बयान में कहा गया है कि 7630 मकानात तबाह हो चुके हैं और 12 स्कूल के इमारतें तबाह हो चुके हैं और 17 मसाजिद भी डैमेज हो चुके हैं। और आज कैबिनेट मीटिंग था, कैबिनेट मीटिंग में फैसला किया गया है कि इमदाद रसानी की काम बहुत जल्द पेश की जाए। खास जी
तो सैयद अनवर बहुत बहुत शुक्रिया। पाकिस्तान में हालिया जलजले से खैबर पख्तूनख्वा के तारीखी मकामात और अजायब घरों को भी नुकसान पहुंचा है। हुक्काम के बकौल तख्त भाई में आसार कदीमा में दरारें पड़ी हैं। तफसील के साथ पेशावर से अजीजुल्ला खान।
पेशावर में जहां एक तरफ 17वीं सदी के किला बाला हिसार की एक दीवार को नुकसान पहुंचा है, वहां तारीखी मस्जिद मोहब्बत खान के मीनार का एक हिस्सा भी मुतासर हुआ है। पेशावर में तारीखी मकाम गोड़गठड़ी में मशरकी और मगरबी तरफ बड़े दरवाजों को नुकसान पहुंचा है और दीवारों में दरारें पड़ गई हैं। खैबर पख्तूनख्वा के डायरेक्टर आसार कदीमा डॉक्टर अब्दुस्समद ने बीबीसी को बताया कि सूबे में तख्त भाई के मकाम पर बैनुल अक्वामी सतह के आसार कदीमा को भी नुकसान पहुंचा है।
जी, अभी हमारी टीम गई हुई है, जिस तरह मैंने पहले आपको कहा सर्वे कर रही है, असेसमेंट कर रही है, तो अभी उनकी से इन्फॉर्मेशन ये आई कि जमालगढ़ी हमारी बहुत एक मशहूर साइट है, वर्ल्ड हेरिटेज टेंटेटिव लिस्ट पे भी है, अनफॉर्चुनेटली जलजले की वजह से वहाँ पे काफ़ी नुकसान हुआ है, दीवारें गिरी हैं जो मोनेस्ट्री की थी, और उसके अलावा जो वर्ल्ड हेरिटेज साइट है तख्त भाई उसमें काफ़ी 5-6 जगहों पर जो मेन जगह थी उनकी स्टूपा एरिया मोनेस्ट्री एरिया वहाँ पर क्रैक्स आए हैं और एक मोनेस्ट्री का जो मेन दीवार है वो बिल्कुल टिल्ट हो चुका है, टेढ़ा हो चुका है।
खैबर पख्तूनख्वा में कोई एक दर्जन के लगभग अजायब घर हैं। डॉक्टर अब्दुस्समद ने बताया कि पेशावर के अजायब घर में इस्लामिक गैलरी के सेक्शन में नुकसान हुए हैं।
उसमें हमारे जो म्यूजियम्स हैं उनको काफ़ी डैमेज हुआ है उनके बिल्डिंग्स, क्योंकि म्यूजियम्स में एंटीक्स जो प्राइसलेस एंटीक्स हैं वो डिस्प्ले हैं, शोकेसेस, उनको थोड़ा बहुत नुकसान पहुँचे, जिस तरह के चित्राल म्यूजियम है वहाँ पे शोकेसेस टूटे हैं, वहाँ पे एंटीक्स जो है शोकेसेस में जो पड़ी थी डिस्प्ले थी वो उनको नुकसान पहुँचा, गिरी हैं दीवारें, गिरी हैं। सिमिलरली बम्बुरेत म्यूजियम है उसमें भी एंटीक शोकेसेस से वो भी गिरी हैं, उनको नुकसान पहुँचा है। दीर म्यूजियम हमारा चकदरा में म्यूजियम, उसमें काफ़ी क्रैक्स आए हैं सीलिंग्स वगैरह, तो एंटीक्स को नुकसान पहुँचा रहे हैं।
स्वात में जहानाबाद के मकाम पर बुद्धा को कुछ अरसा पहले एक धमाके में नुकसान पहुंचा था, जिसकी मुरम्मत का काम इटली के माहिरीन की मदद से किया जा रहा है, लेकिन हालिया जलजले से उसको कोई नुकसान पहुंचा है या नहीं इस बारे में अब तक तफसीलात फराहम नहीं की गई। डॉक्टर अब्दुस्समद के मुताबिक आसार कदीमा को असली हालत में बहाल करना एक मुश्किल मरहला होगा।
हमारे लिए पाकिस्तान में और खैबर पख्तूनख्वा में मुश्किल इसलिए है क्योंकि हमारे रिसोर्सेज भी कम होते हैं और टेक्निकल एक्सपर्टीज, क्योंकि ये पुरानी इमारत होती है तो इसकी अपनी टेक्निकल एक्सपर्टीज होती है, आम मैसन या आम इंजीनियर का काम नहीं होता, कंजर्वेटर हम उसको कहते हैं, हम खास इंजीनियर्स होते हैं जिस चीज़ में ट्रेन होते हैं, वो तो लकीली हमारे पास इंजीनियर्स हैं, लेकिन इसके रिसोर्सेज फिर मोबालाइज करना उसमें इशू आएगा।
خیبر پختونخوا میں کوئی 6,000 کے لگ بھگ تاریخی مقامات ہیں جن میں چند ایک کو عالمی سطح پر بھی جانا جاتا ہے۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
اور آئیے اب اس زلزلے کو گزشتہ زلزلے سے ذرا تقابلی مطالعے کے ساتھ دیکھیں۔ پاکستان میں پیر کو آنے والا زلزلہ اکتوبر 2005 میں آنے والے زلزلے سے اپنے جغرافیہ یا اثرات اور شدت سمیت کئی اعتبار سے مختلف ہے۔ 8 اکتوبر 2005 میں آنے والے زلزلے کی شدت ریختر اسکیل پر 7.6 تھی، جبکہ کل پیر کو آنے والے زلزلے کی شدت 7.5 تھی۔ تو فرق کیا پڑا، ہوا کیا؟ تفصیل کے ساتھ اسلام آباد سے احمد رضا۔
2005 کا زلزلہ پاکستان کے شمال مشرق میں ٹکرایا تھا۔ اس کا مرکز مظفر آباد سے لگ بھگ 19 کلومیٹر دور شمال مشرق میں تھا اور اس کی گہرائی محض 10 کلومیٹر تھی، جبکہ 10 برس بعد کل آنے والے زلزلے کا مرکز افغانستان کے شمال مشرقی صوبے بدخشاں کے قصبے قرآن و منجان سے 45 کلومیٹر شمال میں تھا اور اس کی گہرائی 212 کلومیٹر تھی۔ یوں کل کا زلزلہ 2005 کے زلزلے کے مقابلے میں 20 گنا زیادہ گہرائی میں تھا۔ ماہرین کہتے ہیں کہ کل کے زلزلے سے نسبتاً تباہی کم ہونے کا بڑا سبب اس کے مرکز کا زیادہ گہرائی میں ہونا تھا۔ اگر دونوں قدرتی آفتوں کا تقابل کیا جائے تو معلوم ہوتا ہے کہ 2005 کے زلزلے کے نتیجے میں 75,000 لوگ ہلاک ہوئے تھے، جن میں پاکستان کے زیر انتظام کشمیر اور صوبہ خیبر پختونخوا میں 73,338 اور بھارت کے زیر انتظام کشمیر میں 1,360 اموات ہوئی تھیں۔ پاکستان میں 2005 کے زلزلے سے جو خطہ متاثر ہوا اسے ماہرین ہمالیائی سلسلے کا ہزارہ کشمیر جوڑ کہتے ہیں، جبکہ تازہ زلزلہ ہندو کش کے پہاڑی سلسلے میں آیا ہے۔ 2005 کے زلزلے سے مجموعی طور پر 6,00,000 مکانات، 35,00,000 آبادی اور 30,000 مربع کلومیٹر کا علاقہ متاثر ہوا تھا۔ سب سے زیادہ عمارتیں مظفر آباد اور بالا کوٹ میں تباہ ہوئی تھیں، جبکہ دوسرے متاثرہ علاقوں میں پاکستان کے زیر انتظام کشمیر میں واقع باغ اور راولہ کوٹ کے علاوہ خیبر پختونخوا کے علاقے بٹاگرام، ایبٹ آباد، ناران کاغان اور پاکستان کا دارالحکومت اسلام آباد شامل تھا۔ پاکستان میں قدرتی آفتوں سے نمٹنے کے ادارے NDMA کے مطابق تازہ زلزلے سے اب تک کم سے کم 231 اموات ہوئی ہیں، 2,500 سے زیادہ عمارتوں کو کلی یا جزوی طور پر نقصان پہنچا ہے۔ سب سے زیادہ 2,100 عمارتیں خیبر پختونخوا میں متاثر ہوئی ہیں۔ اسی طرح سب سے زیادہ اموات بھی 185 کے قریب خیبر پختونخوا میں ہوئی ہیں۔ امریکی ارضیاتی سروے کے مطابق تازہ زلزلے کا مرکز چترال سے محض 67 کلومیٹر دور واقع تھا، اسی لیے چترال اور زلزلے کے مرکز کے نسبتاً قریب پاکستان کے شمال مغربی علاقے زیادہ متاثر ہوئے ہیں، خاص کر کے شانگلا، لوئر دیر، اپر دیر، سوات وغیرہ۔ احمد رضا، بی بی سی، اسلام آباد۔
10 سال پہلے آئے زلزلے اور کل 26 اکتوبر کو آئے زلزلے میں کیا فرق ہے اور اس فرق کو سمجھنا کیوں ضروری ہے؟ اسی کو ذہن میں رکھتے میں نے اسلام آباد میں قائد اعظم یونیورسٹی کے شعبہ جغرافیہ سے وابستہ ڈاکٹر مونا لیزا سے بات کی اور پہلے کل اور آج کے زلزلے کی نوعیت اور فرق جاننا چاہا، تمام تر سائنسی معلومات اور اعداد و شمار کے ساتھ۔ ڈاکٹر صاحبہ نے کہا،
سب سے بڑا جو اس میں ڈفرنس ہمیں نظر آتا ہے وہ ایک تو لوکیشن کا ہے، مینس کہ لوکیشن دونوں کی جو ہے وہ انٹائرلی ہم ایک ٹرم استعمال کرتے ہیں، اپنی ٹیکنیکل ایک ٹرم ہوتی ہے جس میں ہم کہتے ہیں کہ یہ ایک ڈفرنٹ سائزمک ڈومین میں یا سائزمک زون میں ہے، ایگزسٹ کر رہا۔ تو پہلی تو ان میں جو ڈفرنس ہے وہ یہ ہے کہ ہندو کش کا جو ارتھکویک کی جو ایبلٹی ہے یا اس میں پوٹینشیل ہے وہ انٹائرلی ڈفرنٹ ہے جو کشمیر کا سائزمک پوٹینشیل ہے یا وہاں پہ جو ارتھکویک کی ایبلٹی ہے۔ تو ایک تو یہ سب سے بڑا میجر ڈفرنس ہے کہ یہ دونوں ایک بالکل ہی انٹائرلی ڈفرنٹ سائزمک زونز کو ریپرزینٹ کر رہے ہیں۔ دوسرا جو میجر ڈفرنس ہے اب وہ میں اسپیسیفک ارتھکویک کے حوالے سے بات کروں گی کہ یہ دونوں ایونٹس جو ہیں ان دونوں کی ڈیپتھ جو ہے وہ بھی ڈراسٹکلی ڈفرنٹ ہے، مینس کہ ہمارے پاس یہ جو کشمیر ارتھکویک تھا اس میں جو ڈاکومینٹڈ، ویسے تو بہت ساری ڈیپتھ اس میں بتائی گئی لیکن میں اس کی رف رینج بتا دیتی ہوں کہ 10 to 20 کلومیٹر تک جتنی بھی انسٹیٹیوٹس تھے یا ادارے تھے ان سب نے اتنا جو ہے اس کا ڈیپتھ جو ہے وہ ریکمینڈ کی۔ اور اس ارتھکویک کی ابھی تک جو ڈاکومینٹ ہو رہی ہے ڈیپتھ، वो तकरीबन 190 से 193 किलोमीटर के दरमियान बात की जा रही है. तो अब ये हमारा ये यकीन है कि जब भी कोई अर्थक्वेक 10 किलोमीटर पे आएगा, चाहे उसका मैग्नीट्यूड 5 भी होगा, इवन देन वो हैवली पॉपुलेटेड एरिया में है और बैडली कंस्ट्रक्टेड एरिया में है, तो उससे डैमेज उतना बहुत ज्यादा एक्सपेक्टेड है उस मैग्नीट्यूड अर्थक्वेक से, जो कि बहुत लार्ज है, जैसे कि 8.1 है, लेकिन वहाँ पे मकानात अच्छे हैं या पॉपुलेशन ना होने के बराबर है, तो वहाँ पे डैमेज की जो नोयत है वो मोर और लेस एक ही तरह होती है. अब दो इन दोनों में जो फर्क आया है वो ये फर्क आया है कि ये चूंकि एक डिफरेंट साइजमिक डोमेन में था, एक डिफरेंट साइजमिक जोन में था, तो उसकी वजह से इसकी डेप्थ जो है वो डीपर होने की वजह से वो डिजास्टर में ये कन्वर्ट नहीं हो सका, जैसे कि कश्मीर अर्थक्वेक हुआ. लेकिन जो इसकी जो सिमिलैरिटी है वो ये है कि दोनों की वाइड स्प्रेडिंग जो है वो वेव्स जो है वो बहुत लार्ज स्केल वेव्स ट्रेवल की हैं, मतलब बहुत लार्ज एरिया है जो दोनों अर्थक्वेक्स ने कवर किया है, जो कि डेफिनेटली मैग्नीट्यूड से लिंक्ड है.
तो क्या आसान जबान में मैं इसको डॉक्टर मुनीरजा यूं समझूं कि चूंकि ये जो जलजला आया था रिक्टर स्केल पर, ये जो इसका जो पैमाना रहा, चूंकि ये बहुत ज्यादा गहराई में नीचे आया था, इसकी वजह से तबाही कम हुई. मैं इसका आसान लफ्जों में मतलब ये समझूं.
जी बिल्कुल, मैं बिल्कुल एग्री करती हूँ कि डेप्थ इसमें बहुत ही इंपॉर्टेंट फैक्टर है, बट एट द सेम टाइम ये जिस जगह पे आया है वहाँ पे आप देखें कि पॉपुलेशन जो है एज कम्पेयर टू कश्मीर ना होने के बराबर है, तो ये भी डैमेज में एक बहुत ही इंपॉर्टेंट एलिमेंट होता है कि अगर वहाँ पे कम आबादी है तो वो भी कम नुकसान का बायस बनती है, और अगर वो कम आबादी अच्छी कंस्ट्रक्शन हुई हुई है, तामीर जो है वो बेहतर हुई हुई है, तो वो एक और उसमें अच्छा पॉइंट हो जाता है कि फिर भी डैमेज नुकसान होने के इम्कान कम हो जाते हैं.
यहाँ एक टेक्निकल चीज है, मुझे डॉक्टर मुनीरजा आप ये समझाइए कि इस खित्ते में जो टेक्टोनिक प्लेट्स हैं, यानी बर्रेआज़मी जो प्लेट या टुकड़े हैं, उनकी गहराई तो नहीं बदलती, वो वही हैं जो पहले थे, तो फिर ये जलजले कम गहराई या ज्यादा गहराई के कैसे हो जाते हैं?
देखें, इसमें ये चूंकि टेक्निकल क्वेश्चन है तो इसका मैं थोड़ा सा टेक्निकली आंसर देना चाहूंगी.
जी जी.
हम ये जो प्लेट्स जिनकी हम बात करते हैं, जिनकी वजह से जलजले आते हैं, कि जलजले जो हैं वो तकरीबन 0 किलोमीटर से लेके तो 100 किलोमीटर की डेप्थ के ऊपर ये प्लेट्स जो हैं वो उसके ऊपर रोटेट कर रही हैं. तो नेचुरली ये तो उन प्लेट्स की मूवमेंट या उनकी लोकेशन है, उनकी कंटिन्यूस मूवमेंट के लिए जो उनकी मोबिलिटी के लिए जो फ्लूइड दरकार है, जो कि अपर मांटल कहलाता है, वो 700 किलोमीटर की डेप्थ पे है. तो यानी कि हमारे पास जो जलजले हैं उनकी मैक्सिमम डेप्थ जो रिकॉर्डेड है, जो अभी तक दुनिया में रिकॉर्ड हुई है, वो 700 किलोमीटर तक रिकॉर्ड हुई है. तो इसका मतलब ये है कि प्लेट्स की वजह से प्रोड्यूस तो हो रहे हैं, लेकिन प्लेट्स की जो डेप्थ है वो इन जरूरी नहीं है कि वो सारे अर्थक्वेक की डेप्थ यही हो, वो 700 किलोमीटर डेप्थ तक भी अर्थक्वेक जा सकते हैं.
अच्छा, तो जी इस जलजले के झटके तो डॉक्टर मुनीरजा लाहौर और दिल्ली जैसे दूर के शहरों तक महसूस किए गए. जलजले के झटके लहरों की सूरत में सफ़र करते हैं, और जब जाती हुई लहरें वापस पलटती हैं तो लहरों से जो वो तो जाती हुई लहरों से टकराती हैं, जिससे मुझ जैसा आदमी ये समझ पाया कि तबाही ज़्यादा होती है. इस खित्ते में ऐसा नज़र नहीं आता, इसकी क्या वजह है?
देखें, जहाँ तक ये लहरों की जाके वापस आना है वो भी डिपेंड करता है कि वो किस पाथ से, किस रास्ते से गुजर रही हैं. मतलब ये कि रास्ते में आपको पता है कि अफगानिस्तान से जब ये अर्थक्वेक जब आया है तो ये चारों तरफ फैला है, लेकिन जो आप डैमेज या नुकसानात जो इसके ऑब्जर्व कर रहे हैं या मीडिया में देख रहे हैं वो सिर्फ और सिर्फ हमारे पाकिस्तानी रीजन में ज्यादा है, जबकि जो वेव्स हैं वो तो इसके चारों तरफ स्प्रेड आउट हुई हैं, ये चारों तरफ फैली हैं. तो वो क्या रीजन है कि सिर्फ पाकिस्तानी इलाका जो है وہی تباہ ہو رہا ہے, پاکستانی علاقے ہی زد میں آ رہے ہیں تباہی کی زد میں. تباہی کی زد میں آنا ایک مختلف بات ہے اور لہروں کا ٹریول کرنا ایک مختلف بات ہے. لہریں جو ہیں وہ ہر سمت چاروں طرف ٹریول کرتی ہیں, جو فوکس ہوتا ہے جہاں سے ارتھ کویک اوریجنیٹ ہوتا ہے وہاں سے لہریں چاروں طرف جاتی ہیں. اب دیکھنا اس میں یہ ہوتا ہے کہ کون سی ایسی ان کو فیوریبل کنڈیشن مل رہی ہیں زمین پہ کہ جن میں سے وہ گزر سکتی ہیں, اور کون سی ایسی ہیں جو کہ بیریئر کے طور پہ ان کو روک لیتی ہیں اور وہ وہیں پہ ڈائی آؤٹ کر جاتی ہیں. جیسے کہ سمندری لہریں ہیں, سمندری لہریں کچھ جب یہ جو ہائی ٹائڈز ہوتی ہیں, جب 14 فل مون ہوتا ہے یا لونر کلپس ہوتا ہے تو ان میں ٹائڈز آتی ہیں, لیکن یہ ٹائڈز جو ہیں وہ فاصلے کے ساتھ ساتھ کم ہوتی جاتی ہیں. اسی طرح یہ ارتھ کویک کی ویوز ہوتی ہیں, جتنا ڈسٹینس فوکس سے دور ہوتا جاتا ہے, فاصلہ بڑھتا جاتا ہے, اتنا ہی ان کی انرجی میں کمی آتی جاتی ہے اور وہ واپس اس صورت میں آ جاتی ہیں جب وہ کسی قریبی بیریئر سے ٹکرائیں اور وہ بیریئر ان کو ٹکرا کے ریورس بیک کر دے. اگر وہ بیریئر نہیں ہے تو وہ کہیں راستے میں ہی ڈائی آؤٹ ہو جائیں گی, ڈکے کر جائیں گی یا ختم ہو جائیں گی.
آپ کا ای میل ایڈریس پوچھنا چاہوں گا, ای میل ایڈریس کیا ہے؟ زلزلہ, اس کے بنیادی عناصر, اثرات اور زلزلے کی راہ میں آنے والی مزاحمتیں اور زلزلے کی لہروں کا واپس آنا یا خود بخود دم توڑ جانا, یہ پوری تفصیل کہ جس وقت میں ڈاکٹر صاحب کا ای میل ایڈریس مانگ رہا تھا بتا رہی تھیں قائد اعظم یونیورسٹی اسلام آباد کے شعبہ جغرافیہ سے وابستہ ڈاکٹر منالیزا. پاکستان میں زلزلے کے بعد آنے والے جھٹکوں کے خدشے کے باعث جڑواں شہروں میں آج بیشتر نجی اسکول اور کالج بند رہے, لیکن بیشتر سرکاری اسکول اور کالج معمول کے مطابق کھلے رہے. مگر سوال تو یہ ہے کہ کیا پاکستان کے تعلیمی اداروں میں عملے اور طالب علموں کو یہ تربیت دی جاتی ہے کہ قدرتی آفات آنے کی صورت میں اس سے فوری طور پر کیسے نمٹا جائے؟ جواب کی جستجو کے ساتھ اسلام آباد سے ارم عباسی.
پاکستان میں گزشتہ روز کے زلزلے میں ہلاک ہونے والے افراد کی تعداد میں مسلسل اضافہ ہو رہا ہے, ان میں بچے بھی شامل ہیں. تاہم ابھی تک یہ نہیں پتہ چلایا جا سکا کہ ہلاک ہونے والے بچوں کی کل تعداد کتنی ہے. جبکہ اسی زلزلے کے باعث گزشتہ روز افغانستان میں ایک اسکول میں بھگدڑ مچنے سے 12 بچیاں ہلاک ہو گئیں جن کی تدفین آج کی گئی. تو پاکستان میں قدرتی آفات سے نمٹنے کی تربیت بچوں یا طالب علموں کو دی جاتی ہے؟ اس سلسلے میں بی بی سی سے بات کرتے ہوئے قدرتی آفات سے نمٹنے کے قومی ادارے این ڈی ایم اے کے ترجمان احمد کمال نے کہا,
یونیورسٹی لیول کے اوپر اگرچہ ہم نے پروگرامز کیے, لیکن ان پروگرامز کو لازم کسی ایک یونیورسٹی میں آپ کرتے ہیں تو وہ ایک محدود سلسلہ ہوتا ہے. اب ہم نے اس کو پھیلا رہے ہیں گرلز گائیڈ کو اور بوائے اسکاؤٹس کو مین اسٹریم میں لا کے, تاکہ جو کانسیپٹ آف والنٹریزم ہے اس کو ہم فروغ دیں, اور ان کے ذریعے بوائے اسکاؤٹس اور گرلز گائیڈ کے ذریعے ہم ایک اسپرٹ کریٹ کریں عام کمیونٹی تک پہنچنے کی.
تاہم راول پنڈی میں واقع فاطمہ جناح ویمن یونیورسٹی کی طالبات کا کہنا ہے کہ انہیں ایسی کسی قسم کی تربیت نہیں ملی. اس سلسلے میں ان کا کہنا تھا,
نہیں مجھے ہم لوگوں کو کوئی ایسی انسٹرکشنز نہیں دی گئی ہیں. ایون ای پی ایس کے اٹیک کے بعد بھی جیسے حالات تھے ہم لوگوں کے ملک کے, اور ایون کتنا زیادہ ٹارگیٹ کر رہے تھے یہ لوگ ایجوکیشن انسٹیٹیوشنز کو, تو اس لحاظ سے بھی ہمیں کوئی ٹریننگ نہیں دی گئی. کل بھی ہم لوگ کے جب یہ ہوا, ہم لوگ ڈفرینٹ ایریاز میں تھے, بیسمنٹ میں تھے, کچھ اوپر ٹاپ فلورس پہ تھے, ہم لوگوں کو کوئی ایسی گائیڈنس نہیں دی گئی. ٹیچرس خود تو پہلے باہر چلے گئے تھے, تو اسٹوڈنٹس کو خود بعد میں خیال آیا کہ نہیں وی ہیو ٹو سیو اوور سیلف, تو ہم لوگوں نے بس بیٹھے رہے کہ پہلے تو کہ کیا کریں گے, لیکن پھر آہستہ آہستہ جب چیخیں شیخیں آوازیں نکلی تو ہم خود ہی اپنے اس پہ نکلے, ہمیں کوئی گائیڈنس کوئی ایسا نہیں دیا.
آپ کو کتنا ڈر لگا؟
نہیں میں اپنی سینسز میں تھی, میری فرینڈس جو تھی وہ تھوڑی سی گھبرا گئی تھی, لیکن مجھے ایون یاد تھا کہ میں نے کون کون سی چیزیں میں نے اپنے آپ کو تو سیو کیا لیکن اپنی چیزوں کو بھی, کیونکہ ہمارے موبائل فونس وغیرہ سب ہمارے بیگز ادھر تھے.
آپ نے کیا کیا, کیا ریئیکشن تھا؟
ہم لوگ ابھی شاپس پہ تھے تو میری فرینڈ کہتی ہے زمین ہل رہی ہے مجھے چکر آ رہے ہیں, دوسری فرینڈ کہتی نہیں زلزلہ آ رہا ہے, ہماری یہاں پہ بسیز تھیں اور پوری ہل رہی تھیں, ان کو دیکھ کے بہت زیادہ ڈر لگ رہا تھا, بہت زیادہ. ایون میں تو اپنا جو سر اپنی فرینڈ کی گود میں رکھ لیا تھا, دیکھ رہی تھی ادھر ادھر. اپنی لائف میں فرسٹ ٹائم ایسا ایکسپیرینس, اتنا زیادہ زلزلہ کبھی دیکھنے کا کبھی ایکسپیرینس نہیں ہوا.
میں اس بار سے ये कहना चाह रही हूँ कि यूनिवर्सिटी में जब भी ऐसा कोई ऐसा डिजास्टर हो जाता है ना, उसके बाद हमें हर चीज़ बताई जाती है, पर स्टिल अभी तक कल जो भी हुआ उसके बाद से अभी तक सुबह क्लासेस में भी हम लोग को मतलब नहीं बताया गया ये सब कुछ। जो इंस्ट्रक्शन दिए उन्हें 6 महीने बाद, साल बाद जो इंस्ट्रक्शन उन्हें देनी चाहिए वो नहीं देते। जब भी कोई भी इंस्टीट्यूशन आप उठा के देख लो, उसमें जब कोई चीज़ हो जाती है, डिज़ास्टर हो जाता है, उसके बाद उसकी प्रिकॉशंस बताई जाती हैं, जो कि मीनिंगलेस है, बाद में बताने का कोई फ़ायदा नहीं है उनको, वो उस टाइम बताना चाहिए।
आफ्टर शॉक्स का बताया जा रहा है कि वो भी आते रहेंगे, महीने तक आते रहेंगे, तो आप लोगों ने टीचर से पूछा नहीं कि हम क्या करें?
फुल बिल्डिंग में ऊपर तक क्रैक्स पड़े हैं, पर हमारी क्लास में डिपार्टमेंट में से आकर किसी ने नहीं बोला अगर ऐसा कुछ हो तो आपने आगे क्या करना है, कुछ भी किसी को नहीं बताया, वो डिस्कस ही नहीं किया क्लास
टीचर से। नहीं, आपने कहा कि क्रैक पड़ा है, अब क्या करें?
पूरी बिल्डिंग में हमारी क्रैक पड़े हैं, क्लासेस भी इन्होंने दी हैं, ये नहीं क्लासेस भी कैंसिल नहीं की इन्होंने।
तहम मीडिया और कम्युनिकेशंस के उस्ताद डॉक्टर अली का दावा है कि यूनिवर्सिटी में इससे मुतालिक स्टूडेंट्स को आगाह किया गया है। बीबीसी से बात करते हुए उनका कहना था,
जी बिल्कुल, इस तरह ट्रेनिंग्स हमारे यहाँ हमारी यूनिवर्सिटी में होती हैं, डिपार्टमेंटल बेसिस पे भी होती हैं हमारे यहाँ पर, और इसके अलावा हमारे यहाँ पर जो ट्रेनिंग्स होती हैं उसके अंदर हमारे सेमिनार्स और वर्कशॉप्स भी कंडक्ट किए जाते हैं। हमारे कुछ डिपार्टमेंट्स हैं, लाइक ऑरिक है, हमारे यहाँ कोर्स कोऑर्डिनेटर का एक ऑफिस है जो कि पर्टिकुलरली इस तरह के इशूज़ पर बहुत सारे काम करता है।
इंतजामिया और तालिबे इल्मों के बयानात में तजाद दूसरे कॉलेजेस में भी देखने में आया। बच्चे किसी भी कुदरती आफत की जद में सबसे ज्यादा आते हैं। पाकिस्तान में 2005 में अक्टूबर में ही आने वाले जलजले में 17,000 से ज्यादा बच्चे स्कूल या कॉलेज के मलबे के नीचे आकर हलाक हुए थे। इस ताज़ा जलजले में भी हलाकतों के बढ़ने का खदशा मौजूद है। इरम अब्बासी, BBC, इस्लामाबाद।
पाकिस्तान के सूबे बलूचिस्तान का दारुल हुकूमत क्वेटा जलजलों के ज़मीन में ख़तरनाक जोन में वाक़ है। इस सूरत हाल के बायस क्वेटा शहर में एक बिल्डिंग कोड यानी इमारतों की तामीर का जाब्ता बनाया गया है, लेकिन इसकी बड़े पैमाने पर खिलाफ वर्जी हुई है। तफसील के साथ क्वेटा से मोहम्मद काजिम।
मई सन 1935 में अंग्रेज़ों के दौर हुकूमत में क्वेटा शहर जलजिले की वजह से एक बड़ी तबाही से दोचार हुआ था। इस जलजिले में 30,000 से ज्यादा लोग हलाक हुए थे। आइंदा किसी बड़े नुकसान से बचने के लिए सन 1937 में क्वेटा शहर में इमारतों की तामीर के लिए एक जाब्ता बनाया गया था, जिस पर 70 की दहाई तक अमल दरामद होता रहा, लेकिन बाद में इसकी बड़े पैमाने पर खिलाफ वर्जी की गई। गुज़िश्ता रोज आने वाले जलजिले ने क्वेटा शहर को भी हिलाया।
क्वेटा में तो जगह जगह जो है डबल स्टोरी, 3 स्टोरियां बिल्डिंग्स बनी हुई हैं, तो जिसकी वजह से खुदा ना खास्ता अगर जलजला या कोई और कुदरती आफत आती है तो उसकी वजह से हमें बहुत ज्यादा जानी नुकसान का सामना करना पड़ेगा।
इमारतों की तामीर के लिए बनाए जाने वाले जाब्ते के मुताबिक क्वेटा शहर में 30 से 35 फुट से ज्यादा लंबी इमारत तामीर नहीं की जा सकती, लेकिन इस वक्त इस जाब्ते के बरक्स कितनी इमारतें तामीर की गई हैं उनकी तादाद के बारे में क्वेटा मेट्रोपॉलिटन कॉर्पोरेशन के डिप्टी मेयर यूनुस लेडी का कहना है।
जो बिल्डिंग बन चुके हैं 40 फुट से 35 फुट से 50 70 तक भी जा चुके हैं हमारे नोटिस में, 450 या 452 के करीब बिल्डिंग ऐसे हैं जो कि हमारे बिल्डिंग कोड की खिलाफवर्जी कर चुके हैं।
डिप्टी मेयर ने बताया कि क्वेटा शहर में 150 के करीब खस्ताहाल इमारतों की निशानदेही की गई है जिनके खिलाफ कार्रवाई का सिलसिला जारी है। मोहम्मद काजिम, BBC, क्वेटा।
पाकिस्तान में 26 अक्टूबर के जलजिले की तबाही लम्हा बलम्हा आया हो रही है।
पटाईकले जो है जहाँ पीर बाबा के पास करीब एक गांव है तो उसमें एक बच्ची मर गई है।
इमदादी कार्रवाइयाँ शुरू हो पाई या नहीं?
सीटी स्कैन इन्वेस्टिगेशन से वो नहीं हो रही थी, अल्ट्रासाउंड, एक्सरे, सीटी स्कैन वगैरह बिजली की वजह से।
रिलीफ के हवाले से यहाँ पर पाक फौज, मुकामी इंतजामिया और देगर समाजी तंजीमें इमदादी कार्रवाई में मसरूफ है,
लेकिन हर मुतासर इलाके में ऐसा नहीं,
उस तरह इफेक्टिवनेस नजर नहीं आ रही जिस तरह के नेचुरल डिजास्टर्स की क्षेत्र में होनी चाहिए। लेकिन
क्या आप भी जलजले से मुतासर हुए हैं, इमदाद के मुंतजर हैं और हुकाम तक अपनी आवाज़ पहुंचाना चाहते हैं? हमारे टोल फ्री नंबर पर हमें कॉल कीजिए, नंबर है 0800-222-275। मोबाइल फोन से ये कॉल मुफ्त नहीं होगी।
और इसी मकाम पर हालात हाजा का प्रोग्राम सैरबीन जो पाकिस्तान में आए जलजले और उसके मुसबरात के बारे में था इख्तिताम को पहुंचता है। इसके एडिटर थे सखलान इमाम, प्रोड्यूसर नाजिया मेमन और तरबियती माविन प्रोड्यूसर ज्योति चोपड़ा, स्टूडियो मैनेजर इस्लामाबाद से इसरारुल हक, लंदन से टॉम रोल्स। तो मैं हज़्ब मामूल अपनी पूरी टीम समेत आपसे इजाज़त चाहूँगा। आखिर में ख़ास ख़बरों का खुलासा सुनिए। شمیلہ خان سے۔
پاکستان میں قدرتی آفات سے نمٹنے کے قومی ادارے این ڈی ایم اے کے تازہ ترین اعداد و شمار کے مطابق ملک بھر میں زلزلے سے ہلاک ہونے والے افراد کی کل تعداد 248 ہو گئی ہے۔ امریکہ میں وائٹ ہاؤس اور کانگریس کے رہنما ایک بار پھر حکومتی شٹ ڈاؤن کو روکنے کے لیے ایک بجٹ معاہدے پر پہنچ گئے ہیں۔ چینی حکام کی جانب سے سخت تنقید کے بعد امریکی سیکرٹری دفاع نے ایک امریکی جنگی جہاز کے جنوبی چین کے پانیوں میں واقع متنازع جزائر میں 12 میل تک جانے کی تصدیق کی ہے۔ طبی فلاحی تنظیم ایم ایس ایف کا کہنا ہے کہ یمن میں اس کا ایک اسپتال بھی سعودی اتحادیوں کے ایک فضائی حملے کا نشانہ بنا ہے۔ اور یورپی پارلیمنٹ میں ایک اطالوی ممبر جیانلو کا بونینو کو ایک بحث کے دوران جرمن چانسلر اینگلا مرکل سمیت جرمن عامر ایڈولف ہٹلر کی ایک تصویر والی ٹی شرٹ پہننے پر 10 روز کے لیے معطل کر دیا گیا ہے۔ یہ بی بی سی اردو سروس ہے۔